नमस्कार, रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसंवादमा स्वागत छ। म सन्तोष रिग्मी। नेपाललाई लामो समयदेखि कृषि प्रधान मुलुकका रूपमा मान्ने गरिन्छ। सरकारले कृषि उत्पादनको निर्यात प्रवर्धन गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन गरेको पनि वर्षौं भइसकेको छ। तर निर्यात प्रवर्धन नगण्य छ, साथै आयात प्रतिस्थापनको नारालाई घिच्याउने गरी आयात बढ़दै गएको छ। नेपालका 65% जनसंख्या कृषिमा आबद्ध छन्, तर कुल ग्रास्त उत्पादनमा कृषि क्षेत्रको योगदान भने 27% मात्र छ। उत्पादन बढ़ाउन कृषिमा संलग्न जनशक्तिलाई सीप र प्रविधियुक्त बनाउने सरकारी कार्यक्रमहरू अहिले पनि सञ्चालनमा छन्। यद्यपि मल, सिंचाई, बीउ जस्ता आधारभूत आवश्यकताहरूबाट वञ्चित हुनुपर्ने अवस्था कृषकको नियतिका रूपमा विद्यमान छ। कृषि क्षेत्रलाई समयानुकूल बनाउन पकेट क्षेत्रको घोषणा, प्रवर्धन अनुदान लगायतका विभिन्न कार्यक्रमहरू सञ्चालनमा आएका छन्। त्यसै गरी अन्य विभिन्न नीतिगत व्यवस्थाहरू पनि भएका छन्। तर ती कार्यक्रमहरूले अपेक्षित प्रतिफल दिन नसकेको भनी टिप्पणीहरू पनि भइरहेको छ। कृषि क्षेत्रलाई के कसरी प्रवर्धन गर्न सकिन्छ, उत्पादन कसरी वृद्धि गर्न सकिन्छ भन्ने लगायतका विषयमा आजको अन्तरसंवादमा हामी कुराकानी गर्नेछौ। कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्याल। मन्जु हजुर, हामी कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालसँग जोडिएका छौं। हजुर हजुर, स्वागत छ यहाँलाई।
हेलो।
हजुर हजुर, स्वागत छ यहाँलाई।
हस्, धन्यवाद छ।
अब पछिल्लो समयमा यहाँले कृषि मन्त्रालयको नेतृत्व सम्हाल्नु भएको छ। कृषि मन्त्रालयमा आए लगत्तै यहाँले विभिन्न खालका क्रियाकलापहरू, कार्यक्रमहरू पनि अगाडि बढ़ाउनु भएको छ र कतिपय नीतिगत कार्यक्रमहरू पनि सञ्चालनमा छन्। तर अहिलेसम्मको नेपालको कृषि क्षेत्रको अवस्था चाहिँ अपेक्षित हुन सकेको छैन। कृषिमा जुन ढंगले चाहिँ उत्पादनहरू हुनुपर्ने हो, उत्पादनहरू हुन सकेको छैन। निर्यात प्रवर्धन र आयात प्रतिस्थापनको नेपालले लिएको नारा कार्यान्वयन हुन सकेको छैन। यी विद्यमान अवस्थाहरूका बीचमा यहाँले के कसरी यो चाहिँ मन्त्रालयलाई अगाडि बढ़ाउँदै हुनुहुन्छ?
कृषि क्षेत्रको विकास नगरिकन हाम्रो मुलुकले समृद्धि प्राप्त गर्नै सक्दैन। नेपाल सरकारको तर्फबाट 15 आयोजनामा समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना गरियो, त्यो परिकल्पनालाई पूरा गर्नको निम्ति हामीले कृषि क्षेत्रको व्यवसायीकरण सरकारको प्राथमिकतामा छ। त्यो व्यवसायीकरणको निम्ति नीतिगत र कार्यक्रमगत रूपमा पनि यसलाई महत्व दिएर अगाडि बढिएको छ र त्यसलाई चाहिने नीति जुन हो त्यो नीति निर्माण गर्दै कृषि व्यवसाय प्रवर्धन गर्नको निम्ति अगाडि बढिएको सन्दर्भ छ। र मैले अलिकति तपाईँहरूको बीचमा के राख्न चाहन्छु भने, मैले केही वर्ष अगाडिको पनि तथ्याङ्कहरू हेरेँ र पछाडि यो सरकार बनिसकेपछिको तथ्याङ्क हेर्दाखेरि हामी धान, मकै, गहुँ, तरकारी, उखु, फलफुल यस्ता हाम्रा मुख्य बालीहरूमा हामी पढिरहेका छौँ। प्रत्येक आर्थिक वर्षको तुलना गर्दै जाँदा यो 3 वर्षको सरकार गठन भइसकेपछि हामी यसमा उपलब्धि हासिल गर्दै उत्पादन बढिरहेको देखिन्छ। अनि त्यसको साथमा हामी माछामा अनि गएर यो अन्डामा र दुधमा अब हामी आत्मनिर्भरताको नजिक छौँ र हामी आत्मनिर्भर भयौँ भनेर घोषणा गर्ने तयारीमा सरकार रहिरहेको छ। त्यसरी कृषि क्षेत्रमा गर्नपर्ने धेरै कामहरू छ। कृषि क्षेत्रलाई हामीले महत्त्व दिनुपर्छ, उत्पादन बढाउनु पर्नेछ, व्यवसायीकरण गर्नुपर्नेछ, यान्त्रिकीकरण गर्नुपर्नेछ र यसलाई व्यवसायीकरण, यान्त्रिकीकरण, औद्योगिकरण मार्फत यसको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरामा अझै बेसी लाग्नुपर्ने त छ। तर हाम्रो दिशा के छ भनेर हेर्ने हो भने हाम्रो दिशा हिजोभन्दा आज सन्तोषजनक छ। हामीले धेरै मुख्य मुख्य बालीमा हामी उत्पादन बढाइरहेका छौँ। अब केही क्षेत्रमा आत्मनिर्भरताको घोषणाको तयारी गरिरहेका छौँ। त्यसैले हिजोभन्दा आज प्रगतिमा छ भनेर हामीले दावाका साथ, तथ्यका साथ, प्रमाणका साथ भन्न सकिने ठाउँमा छौँ।
मजु, अब अलिकति नेपाली हामी सबैभन्दा बढी भात खान्छौं र चामलको उत्पादनको अवस्थातिर लागू। 56,21,710 मेट्रिक टन धान यो वर्ष उत्पादन भएको छ। जुन यो उत्पादन छ त्यो चाहिँ एकदम धीमा गतिमा बढिरहेको छ. यहाँले तीन वर्षको तथ्याङ्क भन्नुभयो, दशै वर्षको तथ्याङ्क यदि हेर्ने हो भने पनि क्रमशः चाहिँ धानको उत्पादन चाहिँ बढिरहेको देखिन्छ करिब करिब. तर जसरी चाहिँ भनौँ न यहाँको आवश्यकता छ, दैनन्दिनको आवश्यकता पूरा गर्ने सन्दर्भ छ, त्यसका लागि आयात जुनको क्रम जुन छ त्यो पनि एकदमै बढेर गएको छ. जस्तो अब पछिल्लो छ महिनाकै तथ्याङ्क यदि हेर्ने हो भने 30 करोड़ भन्दा बढी किलोग्राम चाहिँ हामीले भारतबाट मात्रै आयात गरेका छौं. आयात चाहिँ अन्य विभिन्न मुलुकहरूबाट पनि भएको छ. अब अमेरिकाबाट मात्रै पनि 7,33,000 भन्दा बढी किलोग्राम चाहिँ नेपाल भित्रिएको भन्सार विभागको यो पछिल्लो तथ्याङ्क हो. अब यो अवस्थामा भोलि हामी कता जान्छौं अथवा उत्पादन वृद्धिका यी विद्यमान जुन कार्यक्रमहरू छन् यसलाई कसरी अगाडि बढाउनु पर्छ यदि हामी आत्मनिर्भरको जुन यहाँले कुरा गर्नुभएको छ त्यसलाई चाहिँ हामी चाहिँ कार्यान्वयनमा लिएर जाने हो भने
यहाँले जुन खालको तथ्य प्रस्तुत गर्नुभएको छ धानको अहिले पछिल्लो समयमा आयात बढेको देखिन्छ. मैले यसको कारण के होला के कारणले अब हामी पनि दिन प्रतिदिन हाम्रो बढेको देखिन्छ तथ्याङ्कमा अनि आयातमा पनि वृद्धि भइसकेपछि किन यस्तो भयो भनेर हेर्दा के देखिएको रहेछ भने अलिकति मसिना धानको आयात धेरै भएको देखिन्छ. अब नेपालीहरूको हामी कहाँ मोटो खालको धान उत्पादन हुने, अब नेपालीहरू धेरै मसिना चामल खान थाल्ने यो खालको कुराले अब मसिना धानको उत्पादन यहाँ कम भयो. त्यसरी मसिना धानहरू बाहिरबाट ल्याएको हामीले हेर्दा त्यो तथ्यमा त्यो हिसाबले देख्यौँ. यसमा अस्ति एउटा कार्यक्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले पनि भन्नुभएको थियो, वास्तवमा हामीले मसिना भनेर जे भनिरहेछौँ टल टल टल्काउने कुरा हाम्रा मोटा धान लगेर मोटा चामललाई नै मेसिनबाट तानेर पठाउँदा हामी खुसी हुन्छौँ. यहाँको जुन खालको अब खाद्य तत्त्व भएको हामीलाई चाहिने चिज रहेको जुन तत्त्व सहितको हाम्रो महत्त्वपूर्ण चिज हो त्यो पठाउँछौँ. त्यसैले अब आफ्नो उत्पादन खानको निम्ति पनि बानी गर्न पर्यो भनेर जुन ढङ्गले भन्नुभएको थियो अब त्यो अभियान हामीले चलाउनु पर्ने देखिन्छ. नत्र उत्पादनले त्यति धेरै जे हाम्रो उत्पादनको रेसियो देखेका छौँ त्यो उत्पादनको रेसियोको हिसाब हेर्दा आज आउने जति जुन रेसियो छ आयातको रेसियो त्यो आवश्यकता पर्ने नै देखिँदैन.
मन्जू जस्तो अब यी त भए नीतिगत तहमा गर्नुपर्ने कुराहरू, आम सर्वसाधारणको कुरामा अलिकति जाउँ. जस्तो अहिले पनि मलको सिँचाइको बिउको अभाव तल्लो तहका किसानहरूमा छ जसले गर्दाखेरि उनीहरूले उत्पादन गर्न सक्ने उनीहरूको भूमि भए पनि सामान्य भूमि थोरै भूमिका किसानहरू धेरै छन् हाम्रो चाहिँ तथ्याङ्कले संख्याले पनि त्यस्तो देखाउँछ. उनीहरूका ती समस्याहरू छन् एकातिर. अर्कोतिर एउटा महत्वपूर्ण सन्दर्भ के छ भने बजारले यति धेरै प्रभावित पारेको छ कि धान र चामलको चाहिँ यदि चाहिँ आम तल्लो तहमा हेर्ने हो भने त्यसको मूल्यभन्दा बढी मूल्य चाहिँ किसानले फेरि गाई भैँसी पालन गर्ने किसानले त्यो धानको जुन ढुटो छ त्यसलाई ब्रान्ड भनिन्छ त्यो किन्दाखेरि बढी पैसा चाहिँ किसानहरूले तिर्नुपर्ने अवस्था छ. भुसको मूल्य छ, ढुटोको मूल्य छ, तर धानको मूल्य त्यो अनुसार छैन. अब सरकारले के सोच्छ यस्तो कुराहरूमा?
के छ भने पहिलो नम्बरमा मलसित जोडिएर जुन प्रसङ्ग उठिरहेको छ हामीले घोषणा गरेका छौँ. अब आउने दिनदेखि हामीले किसानहरू मलको अभावमा छटपटिनु नपर्ने कुराको ग्यारेन्टी गर्ने गरी एउटा अल्पकालको समस्याको समाधानको निम्ति प्रबन्ध गरेका छौँ. अर्को दीर्घकालसम्म यो समस्याको समाधान गर्नको निम्ति के गर्न सकिएला भनेर हामी 2-3 विकल्पमा छलफल गर्दै यद्यपि सरकारको तर्फबाट अब हामीले उद्योगै खोल्ने कि भन्ने तहसम्मको कुरा छ. र मैले अहिले म आइसकेपछिको कुरा गर्दाखेरि म ढुक्कका साथ मैले दुईटा तिनवटा ठाउँमा पनि भनेको छु यहाँ पनि भन्छु अब मलको अभाव हुन हुँदैन र किसानहरूलाई मलको जति आवश्यकता हो त्यो आवश्यकता पूर्ति गर्ने गरी हामीले प्रबन्ध गरिसकेका छौँ र भण्डारणको व्यवस्था पनि हामीले गरिसकेका छौँ. हाम्रा ती सबै मलहरू आउने क्रममा जताततै बाटोमा आइरहेको स्थिति छ. त्यसैले यसमा अब मलको समस्या हुन्छ कि भन्ने कुराबाट हामी कहीँनिर पनि शङ्का नगर्दा हुन्छ. यसको मलको अभाव हुन नदिने गरी हामी अगाडि बढ्यौँ र दिनौ यो हाम्रो संकल्प हो.
मलको कुरामा अलिकति
जोडिएका कुरा छन् यसलाई अब हामीले नर्सरीहरू व्यवस्थापन गर्नुपर्ने छ एउटा कुरो, पर्याप्त बिउ बिजन उपलब्ध हुने कुरा, दोस्रो कुरो गुणस्तरीयताको कुरा. अब अहिले के देखिया छ भने बिउहरू बेर्नाहरू बेच्नेहरू चाहिँ धनी भए, बिउ बेर्ना लग्नेहरू चाहिँ गरिब भए भन्ने खालको जुन ठुलो कुरा आइरहेछ यसको पछाडि गुणस्तरीयताको कमी हो. बेच्नेले बेर्ना बेच्ना बेर्ना बेचिदिन्छ, भोलि उत्पादन दिने बेलामा त्योले उत्पादन दिन सक्दैन, त्यसको उत्पादन क्षमता नभएको पर्छ। र यसको निम्ति नै हामीले अब हामीसँग कृषि अनुसन्धान परिषद त छ, क्रियाशील छ, त्यो नार्कलाई क्रियाशील बनाएर यो क्षेत्रको अनुसन्धान गरेर गुणस्तरीय अब बेर्नाहरू बिउहरू वितरण गर्ने कुरामा पनि हाम्रो पर्याप्त ध्यान गएको छ र हामी त्यो प्रबन्ध गर्छौँ। जहाँसम्म बजारसँग जोडिएको कुरा छ, आज किसानहरू उत्पादन गर्नको निम्ति प्रोत्साहित हुनुभएको छ। विभिन्न ठाउँमा हेऱ्यौँ भने विगत र आजको तुलना गर्दाखेरि ठुल्ठुला कृषि फार्महरू, ठुल्ठुला पशु फार्महरू, ठुल्ठुला फलफुल फार्महरू अब जनस्तरबाट, कसैले सहकारीको माध्यमबाट, कसैले प्राइभेट कम्पनीहरू व्यापारिक संस्थाहरूको माध्यमबाट यो गर्ने काम सुरु भएको छ। अब यो चिजलाई हामीले बजारको प्रबन्ध गरिदियौँ भने अझै यो क्षेत्रमा किसानहरू आकर्षित भएका छन्, व्यावसायिक हिसाबले अगाडि बढेका छन्, त्यसैले हामी बजारको जिम्मा लिन्छौँ है भन्ने ढङ्गले सरकारले बजारको ग्यारेन्टी गरिदिँदा हाम्रो उत्पादन बढाउन सकिन्छ। किसानहरू त्यो दिशातर्फ एकदमै लालायित भएर लाग्नु भएको छ, त्यसैले बजारका सन्दर्भमा पनि हामीले ठुल्ठुला बजारको परिकल्पना गर्दै अहिले विभिन्न ठाउँहरूमा 9 बजार त्यसको डिजाइन सर्वे गर्ने र निर्माणको निम्ति सुरु गर्ने गरी हामी अगाडि बढेका छौँ। र अरू भएका हिजोका सानसाना बजारहरूलाई कतिपय स्थानीय पालिकाहरू मार्फत व्यवस्थित गर्ने, कतिपय प्रवेशको प्रादेशिक बजार भनेर व्यवस्थित गर्ने, कतिपय सङ्घीय बजार भनेर हामीले 3 थको बजारको परिकल्पना गरेर हाम्रो उत्पादन सङ्कलन र जनतालाई बजारको ग्यारेन्टी गरिदिने, त्यस पछाडि गएर हाम्रो अन्तर्राष्ट्रिय जगतमा है आपूर्तिसित पनि थोरै कुरा जोड्नु भएको थियो। अब हाम्रो अन्तर्राष्ट्रिय जगतमा हाम्रो बजारलाई सुरक्षित गर्नको निम्ति हामीले कतिपय चिजहरू आपूर्ति गर्दा गर्दै पनि निर्यात गर्ने पनि सँगै आयात र निर्यातलाई सँगसँगै लैजाने गरी हामी जानुपर्छ भनेर हाम्रा महत्त्वपूर्ण उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्नको निम्ति सरकारले जस्तै प्रबन्ध गरेका छ, हाम्रा कफीहरू कहाँ लग्ने, हाम्रा सुन्तलाहरू कहाँ लग्ने, हाम्रा जुनारहरू कहाँ लग्ने, त्यसरी अन्य कृषि उपज उत्पादनहरू कुन कुन बजारमा सुरक्षित गर्ने, त्यो ढङ्गले पनि हामी अगाडि बढेका छौँ र यसलाई सरकारले महत्त्वका साथ अगाडि बढाउनु पर्छ, अगाडि बढ्दैछ र अझै हामी यसलाई तीव्रताका साथ अगाडि लग्छौँ।
मन्त्रीले अघि मलको कुरा गर्दै हुनुहुन्थ्यो, मलका सन्दर्भमा मन्त्री परिषदले पछिल्लो निर्णय पनि गरेको छ कि अब साल ट्रेडिङलाई पनि मल वितरणको जिम्मेवारी दिने भनेर यसअघि कृषि सामग्री कम्पनीले गरिरहेको थियो। अब यसको समय तालिका व्यवस्थापनमा यी चाहिँ गरिएका पछिल्ला प्रयासहरूले पार्ने प्रभाव अलिकति भन्न सकिन्छ कि कहिलेसम्म किसानहरूले मल पाउन सक्छन् अथवा त्यो मलको निरन्तरता
कहिलेसम्म
समय तालिकाका सन्दर्भमा केही भन्न सकिन्छ कि पछिल्लो निर्णय जुन भएको छ कि साल ट्रेडिङलाई पनि अब मल वितरणको जिम्मेवारी दिने भनेर यसले व्यवस्थापनमा पार्ने प्रभाव जस्तो चाहिँ योभन्दा अगाडि कृषि सामग्री कम्पनीले जसरी वितरण गरिरहेको थियो त्यहाँ कहीँ कतै समस्या भएर यो पछिल्लो निर्णय गरिएको हो कि अझै सहजता दिनका लागि यो पछिल्लो निर्णय भएको हो कि र अर्को कुरा चाहिँ समय तालिका कहिलेसम्म किसानले अब मल पाउँछन् त मलको समस्या हुँदैन भनेर मन्त्रीहरूबाट मन्त्री स्तरबाट आउने कुराहरू त आइरहेकै हुन्छन् विगतमा पनि तर तल्लो तहमा चाहिँ अब त्यसको भनौँ न ठ्याक्कै देखिने गरी चाहिँ कहिले चाहिँ पाउँछन् किसानले
मलको अभाव छ भनेका छन् र अहिले किसानहरूले मलाई लाग्दैन मैले म आइसकेपछि हामीले किसानहरूलाई चाहिने मलको अभाव भयो भन्ने कहीँ आवाज छ जस्तो लाग्दैन किनकि हामीका भण्डारहरूमा आज पनि मलहरू पर्याप्त रूपमा छन् हामीले भण्डार गरेका मलहरू हाम्रा पर्याप्त रूपमा छन् र आउने क्रम पनि जारी छ त्यसैले आजको दिनमा किसानहरूले मल पाइएन मल छैन भन्ने कहीँ आवाज छ भन्ने मैले बुझाएको छैन त्यस्तो कहीँ रहेछ भने मलाई सूचना दिनुहोला हामीसित मल पर्याप्त छ अहिले पनि स्टकमा छ आउने क्रम पनि छ बाटोमा आइरहेका छन् हाम्रो निरन्तर आउने र जाने क्रम रहिरहन्छ
भनेको अब आउने सिजनमा धानको सिजनमा किसानहरूले मलको अभाव चाहिँ झेल्नु पर्दैन
अर्को सिजनमा होइन यही गहुँका सिजनमा पनि हामीसँग पर्याप्त थियो कहीँ जनताले अभाव भयो भनेर भन्नु भएन अब आउने खेत लगाउनु के धान रोप्ने असारसम्मको निम्ति हामी एकदम सुरक्षित छौँ अब त्यसपछि गएर यो भदौ असौजतिर गोडमेलको निम्ति पनि हामीले सुरक्षित हुने गरी त्यो सब प्रक्रिया पुगेर आउने क्रममा छ र अब हामी त भण्डारको क्षमता थप्ने मैले मेरो पदभार ग्रहण गर्ने दिनमा पनि भनेको थिएँ मन्त्रालयमा अब सातवटा प्रदेशमा हामीले भण्डारहरू स्थापना गर्छौँ र स्टक गर्छौँ भनेर अब हामी त्यो पैसा पठाइदिने चरणमा छौँ। त्यसैले हामीसँग आजका दिनमा र भोलि यो खेतमा रोप्ने बेलासम्म र अनि त्यसको गोडमेल गर्ने बेलासम्मको निम्ति पुगिसकेको अवस्था छ। कहीँनिर आशंका व्यक्त गर्न पर्ने कुरै छैन, बरु जनतालाई सकारात्मक कुरा, तपाईँहरू अब मलको समस्या छैन, मल आइसकेको छ, जति चाहिन्छ पाइन्छ, तपाईँहरू ढुक्क भएर काम गर्नुहोस् भनेर भन्दा हुन्छ।
आदरणीय श्रोता, हामी रेडियो नेपालको दैनिक प्रभातकालीन प्रस्तुति कार्यक्रम अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी कुराकानी गरिरहेका छौं कृषि क्षेत्रका तमाम विषयमा कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मकुमारी अर्यालसँग। मन्जू, अब जस्तो यी पछिल्ला जुन प्रयासहरू भए, केही प्रयास अब भन्नै पर्दाखेरि माटोको डिजिटल नक्साको सन्दर्भ जोडौं, या चाहिँ अब अघि पनि मैले अलिकति उल्लेख गर्न खोजेको थिएँ कि साल ट्रेडिङलाई पनि मल वितरणको जिम्मा दिने सन्दर्भ, यसले चाहिँ कृषिको उत्पादनमा, वितरणमा अथवा किसानले झेलिरहेको विद्यमान समस्याको समाधानमा कस्तो खालको प्रभाव पार्छ? मन्जू, फोनमा त खासै केही समस्या यहाँ देखिँदैन। यदि यहाँले सुन्नु भएको छैन भने म फेरि त्यो प्रश्नलाई दोहोऱ्याउँछु। जस्तो साल ट्रेडिङलाई मल वितरणको जिम्मा दिने जुन पछिल्लो समयमा मन्त्री परिषदले गरेको निर्णय छ, त्यो एउटा सन्दर्भ भयो। त्यो सँगै माटोको डिजिटल नक्सासँग सम्बन्धित रहेर पनि गत साता मन्त्रालयले एउटा कार्यक्रम गरेको छ। प्रधानमन्त्रीज्यूले नै त्यसको चाहिँ भनौँ न त्यसलाई कार्यक्रमलाई अगाडि बढाउनु भएको थियो। उहाँले नै घोषणा गर्नुभएको छ कि अब मलका सन्दर्भमा, मलको चाहिँ उर्वरका लगायतका विषयमा चाहिँ समस्या आउने छैन भनेर। यसले तल्लो तहमा पार्ने प्रभाव भनौँ न, अब कसरी यी कार्यक्रमहरू सञ्चालन हुनेछन्, आम जनतासँग कसरी जोडिनेछन् यी जो कृषक हुन्, उनीहरूको खेतबारीसम्म अथवा त्यहाँ रहेका स्थानीय कृषि कार्यालयहरूसँग, कृषि प्राविधिकहरूसँग किसानले कसरी जोडिनेछन्, त्यसको फाइदा कसरी लिन सक्नेछन् उनीहरूले?
धन्यवाद, धेरै महत्त्वपूर्ण कुरा उठाउनुभयो। जहाँसम्म साल ट्रेडिङसँग जोडिएका कुरा हुन्, अब हामीले अलि कहाँ कहाँबाट सहज ढङ्गले छिटो किसानहरूको बीचमा मल उपलब्ध गराउन सकिन्छ भन्ने उपायको खोजीमा एउटा विगतदेखि मल सम्बन्धी काम गरेको साल ट्रेडिङ जुन छ त्यसले पनि हामीलाई सहयोग गर्न सक्छ भनेर विगतदेखि नै त्यसलाई केही दिने गरेका थियो। यसपटक त्यसलाई दिने जुन मात्रा हो त्यसमा कटौती भएको रहेछ। मैले अहिले आइसकेपछि त्यो कटौती नगरौँ, त्यसलाई पनि थप आपूर्तिको निम्ति हामीले अधिकार दिउँ भनेर मन्त्री परिषदबाट त्यो एउटा निर्णय गरे हो। त्यो विगतदेखि नै भएको, बिचमा छुटेकोलाई हामीले थप दिया कुरा मात्रै हो, यसमा कुनै नयाँ चिज गरेका छैन। त्यसले हामीलाई फाइदा नै हुन्छ, उसले पनि ल्याउँछ, अर्को ठाउँबाट नि आउँछ, अब हिजो सरकारले गरेका सम्झौता भएका ठाउँबाट नि आउँछ, प्लसै हुन्छ, अभाव नहोस् भन्ने मनसायले गरेका चिज हो। अब जहाँसम्म यो माटोको जुन डिजिटल नक्साका सन्दर्भको कुरा छ, अब अहिलेसम्म के थियो भन्नुहोला भने हामीसँग माटोको सुव्यवस्थित सूचना प्रणाली थिएन। माटोको सुव्यवस्थित सूचना प्रणाली नहुँदाखेरि के भयो भन्दा, कुन माटाको कस्तो खालको गुण छ, कुन माटामा अब कस्तो खालको उर्वरा शक्ति छ, त्यहाँ कुन तत्त्व बेसी छ, कुन तत्त्व कमी छ भन्ने कुरा हामीले देख्न पाउने स्थिति नै थिएन। त्यसरी हिजोदेखि के उठिया थियो भन्दा, माटोको उर्वरा शक्ति चेक गर्ने प्रविधिको खोजी हिजोदेखि भइरहेको थियो। हिजो थोरै ल्याबहरूमा, एकदम थोरै ल्याबहरूमा, थोरै सङ्ख्यामा हामीले जाँच त गर्थ्यौँ, त्यसले किसानहरूको आवश्यकता पूर्ति गरेका थिएन। तसर्थ अब हामी उत्पादन बढाउने, उत्पादकत्व बढाउने भनेर लाइरहेको बेला अब माटोको परीक्षण, हाम्रो माटोको अवस्था के छ भनेर हेर्नपर्छ भन्ने ठानेपछि कृषि मन्त्रालय अन्तर्गत नार्क मार्फत हामीले 56 जिल्लाहरूबाट 23,273 माटोको नमुना सङ्कलन गर्यौँ।
हजुर,
त्यो माटोको नमुना सङ्कलन गरिसकेपछि अनि त्यो माटोको अवस्था के रहेछ भनेर हामीले चेक जाँच गर्यौँ। गरेर अब घरमै बसेर त्यो माटो थोरै एउटा प्लास्टिकमा अरू कुनै चिजमा पोकालिएर जाने भन्दा पनि अब यस्तो प्रविधिको हामीले विकास गर्यौँ कि त्यो प्रविधिले आफ्नो घरमै बसेर, आफ्नो ओछ्यानमै बसेर, आफ्नो कम्प्युटरबाट, आफ्ना मोबाइलहरूबाट पनि हामीले आफ्नो खेतीको, के अरे आफ्नो खेतको, आफ्नो बारीको, अथवा आफ्ना अन्य अब विभिन्न खालका पाहा पहेराहरूको माटोको अवस्था के रहेछ, कुन तत्त्व बेसी छ, कुन तत्त्व कम छ भनेर देख्ने खालको कुरा थाहा पाउने, किसानहरूले थाहा पाउने चिजको विकास हामीले गर्यौँ। त्यसले आफ्नो माटोको अमूल्यपना के छ, आफ्नो जग्गाको, आफ्नो स्वामित्वभित्रको जग्गाको अमूल्यपना के छ भनेर हेर्न पर्यो भने देखिन्छ। प्राङ्गारिक पदार्थको मात्रा कति छ भन्ने हेर्न पर्यो भने त्यसबाट देखिन्छ। नाइट्रोजनको अवस्था के हो, फस्फोरसको अवस्था तथा पटुसको मात्रा के छ भन्ने त्यो पनि देख्न सकिन्छ। र त्यसको साथमा सूक्ष्म पोषक तत्त्वहरू, जिङ्क तथा बोरनको मात्रा के हो भन्ने, यी सबै चिज जुन माटोमा हुने तत्त्वहरू हुन् ती माटोमा हुने तत्त्वहरू हामीले आफूले विकास गरेको जुन खालको एउटा वेबसाइट छ त्यहाँ आफूले चाहेको जिल्ला, आफूले चाहेको प्रदेश, आफूले चाहेको पालिका, आफू बसेको घर, आफ्नो बसेको बारी, आफ्नो खेत क्लिक गरियो भने त्यहाँको अहिले मैले बताएको तत्त्वको अवस्था के छ भनेर दिएपछि त्यहाँ कुन खालको मल कति राख्दा हुने भयो, कुन तत्त्व बेसी छ त्यसलाई कसरी घटाउने, कुन तत्त्व कम छ कसरी थप्ने भन्ने कुरा जनताले सुस्पष्ट सूचना प्राप्त गर्छन्।
मजी हजुर, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि हजुर हाम्रो समय सकिएको छ। यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्याल। अन्तर्सम्वादको निर्धारित समय सकिएको छ। प्राविधिक मित्र राजु थापासहित सन्तोष रेग्मी बिदा हुन्छु। अवस्था नमस्कार।